नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै मोहन पौडेलको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
बाढ़ी पीड़ित को उद्धार र राहत में कमी कमजोरी भएको सांसदहरूको गुनासो, विस्थापित को अवस्था थाहा नहुँदा र सड़क बिग्रेदा राहत पुर्याउन कठिनाई।
मंसिर दोस्रो हप्ता एकै चरणमा दुवै चुनाव गर्न तीन दल सहमत, निर्वाचन आयोगसँग छलफल गरेपछि मिति तोकिने।
संविधान संशोधन विधेयक दफावार छलफलका लागि संसदमा पेश, विधेयकमा आइतबार मतदान गर्ने तयारी।
बिरुवाको पातमा नै पोलियो विरुद्धको खोप उत्पादन गर्न सकिने वैज्ञानिकहरूको दावी, सस्तो, सजिलो र छिटो हुने भनाई।
र मंसिर 14 गतेदेखि ए डिभिजन लिग फुटबल शुरू गर्ने एन्फाको निर्णय।
स्नातक तहको इन्जिनियरिङ, कृषि, भेटेरिनरी तथा स्वास्थ्य विषयको अध्ययन एनपीआई भरतपुर चितवनमा।
दुई दशक अघिदेखि प्राविधिक शिक्षा सञ्चालन गर्दै आइरहेको यस एनपीआई भरतपुर चितवनमा स्नातक तह इन्जिनियरिङ तर्फ बीएस सिभिल र इलेक्ट्रिकल, कृषि तथा भेटेरिनरी तर्फ बीएससी एजी र बीबीएससी एन्ड एएच,
स्वास्थ्य तर्फ पीबीएन र बीएससी नर्सिङ विषयमा परीक्षा आवेदन फारम खुलेको हुँदा इच्छुक योग्य विद्यार्थीहरूबाट कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
फारम भर्ने अन्तिम मिति इन्जिनियरिङ, कृषि र भेटेरिनरी संकायतर्फ आउँदो भदौ 2 गतेसम्म, स्वास्थ्य संकायतर्फ आउँदो भदौ 9 गतेसम्म।
थप जानकारीका लागि
नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुर चितवन, फोन 056-572-417, 524-161, 533-133,
मोबाइल 98-550-64-960, 98-550-52-783 र 98-550-64-602।
त्रिभुवन विश्वविद्यालयबाट सम्बोधन प्राप्त यस कान्तिपुर इन्जिनियरिङ कलेज थापाखेल ललितपुरमा बीई सिभिल, कम्प्युटर र इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिङमा भर्ना खुल्यो। इन्जिनियरिङ अध्ययन संस्थानले लिएको प्रवेश परीक्षामा उत्तीर्ण विद्यार्थीहरूलाई यही 2074 श्रावण 32 गतेबाट भाद्र 3 गतेसम्म आवेदन फारम भर्न सूचित गरिन्छ। आवेदन फारम कान्तिपुर इन्जिनियरिङ कलेजको वेबसाइट www.kec.edu.np बाट अनलाइन भर्न सकिनेछ। सम्पर्क 5222904, 5222905। विस्तृत जानकारीका लागि www.kec.edu.np।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। सांसदहरूले बाढ़ी पहिरो पीड़ितका लागि राहत र उद्धारमा कमजोरी भएको भन्दै सरकारको ध्यान आकर्षण गराएका छन्। एमाले सांसद भीम रावलले पेश गरेको जरूरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गर्दै सांसदहरूले डुबानका कारण प्रभावित नागरिकलाई छिटो राहत पुर्याउन माग गरेका हुन्। त्यस्तै तराईमा भारतीय बाँधका कारण डुबान भएको भन्दै त्यसलाई कूटनीतिक तौरबाट सच्याउन पनि सुझाव दिएका छन्। छलफलमा भाग लिँदै कांग्रेसकी सचेतक ईश्वरी नेउपा कैलाली जिल्लाका धेरै भूभाग अहिले डुबानमा परेको उल्लेख गर्दै राहत उद्धार र पुनर्स्थापना गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। कांग्रेसका सांसद अमरेश कुमार सिंहले विपद न्यूनीकरण र नियन्त्रण सम्बन्धी समयमै आवश्यक तयारी नगर्दा समस्या भयावह हुन पुगेको बताउनु भएको छ। नेकपा एमालेकी सांसद अष्टलक्ष्मी साक्यले सम्पूर्ण दल एक भएर सबै जिल्लामा युद्ध स्तरमा राहत पुर्याउन माग गर्नुभयो। राष्ट्रिय जनमोर्चाकी सांसद मीना पुनले नेपाल भारत सीमा रेखाबाट 12 किलोमिटरसम्म को दूरीमा सहमति बिना कुनै पनि बाँध बाँध्न नपाइने भए पनि भारतले जबरजस्ती रूपमा निर्माण गरेको बाँधले तराईमा डुबान हुने गरेको बताउनुभयो। उहाँले तराईको डुबान समस्या समाधानका लागि सरकारले कूटनीतिक पहल गर्नुपर्ने पनि बताउनु भएको छ। सांसद रुक्मिणी चौधरीले कूटनीतिक माध्यमबाट सीमा क्षेत्रमा बनाइएको बाँध भत्काउनु पर्नेमा जोड़ दिनुभयो। छलफलमा उठेका प्रश्नको जवाब दिँदै गृहमन्त्री जनार्दन शर्माले राहत र उद्धारका लागि सरकारले काम गरिरहेको बताउनु भएको छ।
डुबान भएको 4 दिन बितिसक्दा समेत सबै जिल्लाका बाढ़ी प्रभावितसम्म राहत सामग्री पुर्याउन सकिएको छैन। कतिपय जिल्ला दबी प्रकोप उद्धार समितिले जिल्लाभित्र विस्थापितका शिविर कहाँ छन् र कति छन् भन्ने यकिन पनि गर्न सकेको छैन। रौतहट तथा महोत्तरी लगायतका जिल्लामा सड़क बिग्रँदा सदरमुकाम र गाउँको सड़क सम्पर्क टुटेको छ। थप जानकारी सहित साथी पीटी लोपचन।
डुबानपछि महोत्तरीका सरकारी तथा गैर सरकारी संस्थाका कर्मचारी सदरमुकाम बाहिर निस्कनै सकेका छैनन्। सदरमुकाम जलेश्वरदेखि विभिन्न गाउँपालिका तथा नगरपालिका जाने सड़क भत्किएपछि कर्मचारी सदरमुकाममै थुनिएका छन्। सड़क बिग्रेपछि राहत वितरण गर्न ठूलो समस्या भएको छ। खानेपानी तथा सरसफाई डिभिजन कार्यालय महोत्तरीका प्रमुख देवेन्द्र झा:
सक्षम गाउँबाट बाहिर चाहिँ जाने टोटल बाटोहरू अवरुद्ध भइरहेको अवस्था छ। हामी यहाँ जनकपुर पनि गइरहेका छैनौँ, हाम्रो इन्डियासँगको सम्बन्ध पनि टुटिरहेको अवस्था छ। अब बाटो ब्लकले गर्दाखेरि हाम्रो राहत कार्यमा धेरै अप्ठ्यारो परिरहेको छ। हाम्रो महोत्तरीको कमसेकम यो जनकपुर जलेश्वरको बाटो र बैठकी बाटोको देखिरहेको छु।
महोत्तरीमा भन्दा पनि ठूलो समस्या झेलिरहेका छन् रौतहटका बाढ़ी प्रभावित। रौतहट सदरमुकाम बाहिर जाने सड़क ठाउँ ठाउँमा भत्किएपछि बाढ़ी प्रभावितसम्म पुग्ने बाटो टुटेको छ। जिल्ला प्रशासन कार्यालय घेराउ गर्दै बाढ़ी प्रभावितले संकटग्रस्त क्षेत्र घोषणा गर्न माग समेत गरेका छन्। जिल्ला दैवी प्रकोप उद्धार समितिका सदस्य अनिल केसरी:
गाउँलाई जोड्ने जुन राजमार्ग छ वृद्ध राजमार्ग, त्यो पनि टकुवा भन्ने ठाउँमा भत्केको छ र अरू यो गौरबाट र अरू सबै जति पनि बाटोहरू छ यो गाउँ पुग्ने गाउँपालिकामा पुग्ने बाटोहरू पनि सबै बाटोहरू तहस नहस गौरादेखि तल हरेक बाटोहरू बिग्रेको छ र अहिले हामी गाडी लिएर जाने अवस्थामा त्यहाँ छैनौँ। हामी चाहेर पनि चाहिँ गाउँमा जान सकिरहेको छैनौँ किनभने ठुल्ठुलो खाडलहरू बनाएको छ त्यहाँनिर, अलिअलि होइन कि 10-15 फिटै गहिरो खाडलहरू छ, त्यसमा हामी जान सकिरहेको छैनौँ।
बाढी र डुबानले सड़कमा क्षति पुग्दा राहत वितरण गर्न नसकिएको मात्र होइन, कतिपय ठाउँमा विवरण संकलनमा समेत समस्या भएको छ। सिराहाको दक्षिणी भेकमा अझै डुबान छ, ठाउँ ठाउँमा बाटो बिग्रिएकाले एकिन विवरण संकलन गर्न समस्या भएको बताउनुहुन्छ खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सिराहाका प्रमुख राजेश कुशवाहा:
करिब करिब यो राजमार्गको दक्षिणी भेगमा प्राय जसो सबै गाउँमा चाहिँ जलमग्न छ, पानीले डुबान भएको अवस्था छ र ती ठाउँहरूमा अग्लो ठाउँहरूको चाहिँ ट्युबवेल सञ्चालनमै छन् र होचो ठाउँहरूको चाहिँ ट्युबवेलहरू सबै चाहिँ चुर्लुमा डुबेको अवस्था छ र त्यो तथ्याङ्कको लागि हाम्रो चाहिँ टिम परिचालन छ, तथ्याङ्क उहाँहरूले लिइराख्नु भएको छ। भोलिसम्ममा त्यो तथ्याङ्क कति नै कतिवटा ट्युबवेल चाहिँ डुबेको अवस्था छ, फङ्सनलेस भन्ने कुरा आउँछ भोलिसम्म आउँछ।
भएको अन्न पानीले भिजेर कुहिएका छन्। ज्यान जोगाउन सुरक्षित स्थानतिर निस्किएका कतिपय प्रभावितसँग एक सरो लुगा समेत छैन। सरकारले बेलायमा राहत नपुर्याउँदासम्म प्रभावितको ज्यान जोखिममा परेको छ। बाढी प्रभावित भन्दैछन्, काठमाडौँमा हल्ला गरेर मात्र हुँदैन, हामीलाई राहत दिएर भोक भोकै मर्नबाट जोगाऊ सरकार।
रिपोर्टपछि फेरि खबरकै सिलसिला। बाढ़ी प्रभावित क्षेत्रमा महामारी फैलिने जोखिम बढ़ेको छ। बाढ़ी र डुबान क्षेत्रमा झाडा पखाला, ज्वरो र रुगाखोकीका बिरामी बढ़न थालेका हुन्। बाढ़ी प्रभावित सबै ठाउँमा स्वास्थ्य टोली पुग्न सकेको छैन। खानेपानी तथा खाद्यान्न र अत्यावश्यक औषधि नहुँदा बिरामीले शास्ति भोग्नु परेको प्रभावितले बताएका छन्। सप्तरीको इनरवा, बनरझुला, टिकुलिया, कुसहा लगायत क्षेत्रमा स्वास्थ्य टोली नपुगेको उज्यालो सहकर्मी वैद्यनाथ यादवले बताएका छन्। यस्तै बाढ़ी प्रभावित क्षेत्रमा सर्पको बिगबिगी पनि बढ़ेको छ। महोत्तरीको गौशाला नगरपालिका चारका नरबहादुर थापाले डुबान क्षेत्रमा लामखुट्टे पनि बढ़ेको बताउनुभयो। बाढ़ी प्रभावितले औषधि उपचार राहत नपाएको बताइरहे पनि सरकारले भने सम्भावित रोग र प्रकोपको जोखिम कम गर्न काम भइरहेको दावी गरेको छ। चिकित्सा सेवा महाशाखाका प्रमुख डाक्टर भोलाराम श्रेष्ठले सुरक्षित खानेपानी, पोषणयुक्त खानेकुरा र न्यानो कपड़ा व्यवस्था गर्ने काम भइरहेको बताउनुभयो। सरकारी तथ्याङ्क अनुसार बाढ़ी पहिरोमा परि अहिलेसम्म 123 जनाको ज्यान गएको छ। गृह मन्त्रालयले हवाई मार्ग हुँदै राहत पुर्याइरहेको दावी गरेको छ।
शिक्षा विभागले बाढ़ी तथा डुबानका कारण तराईका विद्यालयमा परेको क्षतिको विवरण संकलन थालेको छ। पूर्वी तराईका धेरैजसो स्कूल डुबानमा परेको र बाँकी बर्दिया लगायतका पश्चिम तराईका केही जिल्लाका स्कूलमा पनि क्षति पुगेको विभागले जनाएको छ। बाढ़ी तथा डुबानले स्कूलमा पुर्याएको क्षति संकलन गरेर एक हप्ताभित्र विवरण पठाउन सबै जिल्ला शिक्षा कार्यालयलाई निर्देशन दिइएको पनि शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले उज्यालोलाई जानकारी दिनुभयो। बाढ़ी तथा डुबानका कारण क्षति भएका स्कूलमा तत्कालै वैकल्पिक व्यवस्था गर्ने तयारी भइरहेको पनि शिक्षा विभागले जनाएको छ। डुबानका कारण धेरै विद्यार्थीका किताब भिजेकोले हप्ता दिनभित्र विवरण संकलन गरेर नयाँ किताबको जोहो गरिने पनि विभागले जनाएको छ। धेरै जिल्लामा अहिले पनि पानी जमेको र शिक्षकहरू नै विस्थापित भएकोले विवरण संकलनमा कठिन भएको शिक्षा विभागले जनाएको छ।
नवलपरासीको सुस्तामा 265 घर डुबानमा परेका छन्। रातिदेखि नै पानी परेपछि 265 घर परिवारले स्थानीय जनता दलित प्राथमिक विद्यालयमा आश्रय लिइरहेका छन्। बाढ़ीका कारण 25 घर भत्किएका छन् भने 265 घरको अन्नपात नोक्सान भएको छ। अहिले पनि पानी परिरहेकाले नारायणी नदीमा बाढ़ी आउने भन्दै स्थानीय बासिन्दाले चिन्ता व्यक्त गरेका छन्।
यस्तै बाढ़ीमा बगेर भारत पुगेको दुर्लभ एकसिंहे गैंडालाई चितवन राष्ट्रिय निकुञ्जमा फर्काउने तयारी थालिएको छ। भारतीय क्षेत्रमा गैंडाको खोजी गर्दै आएका चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार भारतको बघा गाउँमा एउटा गैंडा भेटिएको छ। यस्तै नवलपरासीको नरसहीमा त्रिवेणी मध्यवर्ती सामुदायिक वन र वाल्मीकि आश्रममा पनि एक एकवटा गैंडा देखिएका र ती गैंडालाई पनि निकुञ्जमा फर्काउने तयारी गरिएको छ।
यसैबीच पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्ने सड़क खण्डमा आज राति 10 बजेसम्म गाड़ी चलाउन रोक लगाइएको छ। गएको शुक्रबारको बाढ़ी र पहिरोका कारण बर्दघाट यस मोडदेखि दाउन्ने उकालोसम्म सड़क भाँसिएकाले डाइभर्सन खुलाउन भन्दै स्थानीय प्रशासनले राति 10 बजेसम्ममा गाड़ी चलाउन रोक लगाएको हो। सिधाकुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
युनिभर्सल इन्जिनियरिङ एन्ड साइन्स कलेजको बीई सिभिल र बीएससी बायोकेमिस्ट्री विषयमा नयाँ भर्ना सम्बन्धी सूचना।
ओखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दक्ष तथा अनुभवी प्राध्यापकहरूले पढाउने यस युनिभर्सल इन्जिनियरिङ एन्ड साइन्स कलेजमा बीई सिभिल र बीएससी बायोकेमिस्ट्री विषयमा भर्नाका लागि आवेदन फारम खुल्ला भएको छ।
फारम भर्ने अन्तिम मिति 2074 भदौ 2 गते, प्रवेश परीक्षा भदौ 3 गते।
सम्पर्क युनिभर्सल इन्जिनियरिङ एन्ड साइन्स कलेज, चाकुपाट, ललितपुर।
फोन नम्बर 1-52-60-419-52-592।
कति हतारमा मलाई एउटा कुरा भन्नुहोस् त, आजकल सेयर कारोबार गर्न आस्वा आस्वा भन्छन् सबैले, यो आस्वा भनेको के हो?
आस्वा भनेको एप्लिकेशन सपोर्टेड बाई ब्लक कमाउन्ड, अर्थात् ग्राहकले सेयरमा लगानी गर्न चाहेको रकमलाई ग्राहकको खातामा बैंकले रोक्का गरेर सेयर दरखास्त दिने व्यवस्था हो। आस्वाकै कारण छिटो छरितो र भरपर्दो तरिकाबाट सेयरको सजिलै आवेदन दिन सकिने भएकाले लाइन बस्ने र चेकको झन्झटबाट मुक्ति मिल्छ।
अनि यो सेवा लिनलाई कुन बैंक जाने त?
नेपाल बैंक जाने नि। नेपाल भर शाखा सञ्जाल को नेपाल बैंकमा गई खाता खोल्ने अनि आस्पा प्रणालीमा आबद्ध हुने। आस्पा सम्बन्धी सम्पूर्ण जानकारीको लागि नजिकको नेपाल बैंक लिमिटेडका शाखाहरूमा सम्पर्क गर्नुहोस्। नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
खामकै उज्यालो जस्तो दिव्य एलईडी बल्ब छैन कुनै चिम यस्तो जस्तो दिव्य एलईडी बल्ब बनाऊ गाउँ शहर
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले बाढ़ी पीड़ितको उद्धार र राहतमा कमी कमजोरी भएको भन्दै सांसदहरूको गुनासो, विस्थापितको अवस्था थाहा नहुँदा र सड़क बिग्रिँदा राहत पुर्याउन कठिनाई, शिक्षा विभागले बाढ़ी तथा डुबानमा परेका विद्यालयको तथ्याङ्क संकलन थाल्यो लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। प्रमुख तीन दल प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव एकै दिन गर्न सहमत भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरूको बैठकमा दुवै तहको चुनाव एकै दिन गर्ने सहमति भएको हो। स्रोतका अनुसार मंगसिर 10 वा 11 गते चुनाव गर्ने तयारी तीन दलको छ। एमालेक संसदीय दलका उपनेता सुभाष नेम्बाङले मंगसिर 15 गतेभित्र दुवै तहको चुनाव गर्न तीन दलबीच सहमति भएको उज्यालोलाई जानकारी दिनुभयो। निर्वाचन आयोगसँगको परामर्शपछि औपचारिक रूपमा सरकारले चुनावको मिति घोषणा गर्नेछ। दुवै तहको चुनाव एकै चरणमा गर्नेवाले दलहरूले भोलि आयोगसँग छलफल गर्ने जनाएका छन्। आयोगले दुवै चुनाव एकैपटक गर्न कठिन हुने बताइरहेका बेला प्राविधिक र कानूनी विषयमा छलफल हुने काँग्रेसका महामन्त्री शशांक कोइरालाले जानकारी दिनुभयो। दुवै तहमा प्रत्यक्ष र समानुपातिक मतदान गर्नुपर्ने भएकोले मतपत्र कसरी मिलाउने भन्नेबारे अन्यल कायमै रहेको छ। तीन दलले असोज 2 गते प्रदेश 2 नम्बर प्रदेशमा स्थानीय तहको चुनाव गर्ने प्रतिबद्धता जनाएका छन्।
यसैबीच निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव सम्बन्धी ऐन तथा निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन नपाउँदा चुनावको तयारी अघि बढ़ाउन कठिनाई भएको बताएको छ। आज प्रधानमन्त्री शेरबहादुर देउवा लगायत मुख्य सचिव तथा सुरक्षा निकायका प्रमुखसँगको छलफलका क्रममा आयोगले चुनावका लागि आवश्यक ऐन र निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन छिटो दिन आग्रह गरेको हो।
यस्तै युरोपियन युनियन र संयुक्त राष्ट्रसंघको विकास कार्यक्रम युएनडीपीले नेपाललाई चुनाव प्रायोजनका लागि 16 लाख युरो अर्थात 19 करोड 20 लाख रूपियाँ थप सहयोग गर्ने भएको छ। युएनडीपीले व्यवस्थापन गर्दै आएको चुनाव सहयोग परियोजना अन्तर्गत निर्वाचन आयोगलाई सहयोग उपलब्ध गराउन लागि हो। नेपालका लागि ईयूका राजदूत रिन्चे टिरिङ र युएनडीपीका नेपाल प्रतिनिधि रेनाउड मेयर बीच नेपाललाई सहयोग गर्ने सम्झौतामा आज हस्ताक्षर भएको हो।
व्यवस्थापिका संसदमा संविधान संशोधन प्रस्ताव अघि बढेको छ। नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टी राजपा बीच भएको सहमति अनुसार सरकारले नेपालको संविधान दोस्रो संशोधन विधेयक 2073 दफावार छलफलका लागि संसदमा पेश गरेको हो। कानून न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले विधेयकलाई दफावार छलफलका लागि पेश गरेपछि संशोधनकर्ता सांसदहरूले आफ्नो संशोधन राख्न शुरू गरेका छन्। अघिल्लो सरकारले वैशाख 18 गते नै संशोधन प्रस्ताव अघि बढाउन खोजे पनि पारित हुनका लागि चाहिने दुई तिहाई बहुमत नपुग्ने भएपछि सरकार पछि हटेको थियो। संविधान जारी भएसँगै मधेस केन्द्रीय दलले संविधानका केही अन्तर्वस्तुमाथि असहमति जनाउँदै भाषा, प्रदेशको सीमा, नागरिकता र राष्ट्रिय सभामा प्रतिनिधित्वका विषयमा असन्तुष्टि जनाउँदै आएका छन्। कुनै पनि हालतमा संशोधन पारित हुनुपर्ने अडान राख्दै आएको राज्यपालले निर्णयार्थ प्रयास गर्दा जस्तोसुकै परिणाम आए पनि स्वीकार्ने प्रतिबद्धता जनाएपछि सरकारले संशोधन अघि बढाएको हो। प्रतिपक्षी एमाले यसलाई राष्ट्र र राष्ट्रियताको विषयसँग जोडिएको भन्दै पारित गर्न नहुने अडान राख्दै आएको छ। आफ्नो संशोधन प्रस्ताव पेश गर्दै एमाले सांसद रेवती रमण भण्डारीले सरकारले प्रस्ताव गरे अनुसार कुनै पनि हालतमा संविधान संशोधन गर्न नहुने बताउनुभयो। एमाले समर्थन नगरेसम्म यो विधेयक पारित हुने सम्भावना कम छ। संशोधन विधेयक पेश भए लगत्तै संसद बैठक भदौ 4 गतेसम्मका लागि स्थगित भएको छ। संशोधन विधेयकमा 4 गते नै मतदान गर्ने तयारी छ।
गोर्खाको बारपाकमा सिजनल इन्फ्लुएन्जा अर्थात रुगाखोकी र ज्वरोको प्रकोप फैलिएको छ। ज्वरोकै कारण एक बालिकाको ज्यान गएको स्थानीय बासिन्दाले बताए पनि जिल्ला जनस्वास्थ्य कार्यालयले पुष्टि गरेको छैन। 15 दिनदेखि ज्वरोले थलिएकी 3 वर्षकी सुप्रिया गुरुङको ज्यान गएको स्थानीय बासिन्दाले बताएका छन्। बारपाकका विभिन्न गाउँमा 300 भन्दा बढी बिरामी परेका छन्। उनीहरूमध्ये अधिकांश बालबालिकामा निमोनिया देखिएको उपचारमा खटिएका स्वास्थ्यकर्मीले जानकारी दिएका छन्। उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र जौबारीबाट डाक्टर विनोद दवाडीको नेतृत्वमा डाक्टर र स्वास्थ्यकर्मीको टोली औषधिसहित गाउँमा पुगेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवासँग चीनको राज्य परिषदका उप प्रधानमन्त्री वाङ याङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। त्यस अवसरमा उहाँहरूबीच द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका साथै पारस्परिक सहयोग विस्तारबारे छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार दिनेश भट्टराईले जानकारी दिनुभयो। नेपाल र चीन बीचको शताब्दियौं पुरानो मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ़ बनाउने तथा व्यापार, पर्यटन, भौतिक पूर्वाधार निर्माण, सीमापार सम्पर्क विस्तार तथा दुई देशका नागरिक बीचको सम्पर्क र सम्बन्धलाई अझै मजबूत बनाउने बारेमा चीनी उप प्रधानमन्त्रीसँग छलफल भएको उहाँले बताउनुभयो।
यस्तै चीनको राज्य परिषदका उप प्रधानमन्त्री वाङ याङले नेपालमा आयुर्वेदको विकास र विस्तारका लागि चीनले पूर्ण रूपमा सहयोग गर्ने बताउनु भएको छ। कीर्तिपुरको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र अवलोकन गर्ने क्रममा उप प्रधानमन्त्री याङले आयुर्वेदको अनुसन्धानका लागि सहकार्य गर्ने प्रतिबद्धता जनाउनु भएको हो।
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका नेता एवं पूर्व उप प्रधानमन्त्री विमलेन्द्र निधिको स्वास्थ्यबारे जानकारी लिनुभएको छ। आज बिहान चाभैलमा रहेको ओम अस्पताल पुगेर देउवाले निधिको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो। सोमबार राति अचानक पेट दुखेपछि नेता निधि चाभैलमा रहेको ओम अस्पतालमा भर्ना हुनुभएको थियो। नेता निधिलाई ग्यास्ट्राइटिस सिभियरको समस्या देखिएको उपचारमा संलग्न डाक्टर राहुल पाठकले जानकारी दिनुभयो।
रामेछापमा आकस्मिक प्रसूति शल्यक्रिया सेवा 1 महिनादेखि बन्द हुँदा नागरिकलाई समस्या भएको छ। प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीबाट मात्र प्रदान गरिँदै आएको प्रसूति शल्यक्रिया सेवा 1 महिनादेखि बन्द रहेको छ। शल्यक्रिया सेवा बन्द हुँदा शल्यक्रिया गर्नुपर्ने गर्भवतीलाई अरू जिल्लामा लैजानुपर्ने बाध्यता रहेको छ। आकस्मिक प्रसूति शल्यक्रिया सञ्चालनका लागि बजेट तथा दक्ष जनशक्तिको अभाव भएकोले सेवा बन्द गर्नुपरेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख डाक्टर प्रकाश प्रसाद शाहले जानकारी दिनुभयो।
बाजुराका 9 वटै स्थानीय तहका गर्भवती र सुत्केरीले पोषण भत्ता पाउने भएका छन्। नवनिर्वाचित जनप्रतिनिधिले गर्भवती र सुत्केरीलाई पोषण भत्ता दिने निर्णय गरेका हुन्। मानव विकास प्रतिवेदन मा पुछारमा रहेको बाजुरामा 14% नागरिकको 40% नपुग्दै मृत्यु हुने गरेको छ। 88% जनसंख्या गरिबीको रेखामुनि रहेको बाजुरामा 750 जना बालबालिका कुपोषित छन्।
भन्सार कार्यालय वीरगंजले भोलिदेखि भारतबाट नेपालभित्र नै सबै प्रकारका वस्तुमा जीएसटी अर्थात वस्तु तथा सेवा कर प्रणाली लागू गर्ने भएको छ। भारतबाट आयात गरिने कृषि उपज, खाद्यान्न, दलहन, जीवित जनावर, पेट्रोल, डिजेल, मटीतेल, एलपी ग्यास बाहेकका वस्तुमा जीएसटी लागू हुने वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादवले जानकारी दिनुभयो। कारोबारीले प्रज्ञापन पत्र भर्दा ढुवानी साधन नम्बर यकिन गरेर भर्नुपर्ने र पछि ढुवानी साधन नम्बर फरक परेमा बिग्रेको अवस्था बाहेकमा नसच्याउने व्यवस्था भन्सार कार्यालयले गरेको छ। भन्सार कार्यालयले एउटा ढुवानी साधनमा एउटा मात्र एजेन्टको माल वस्तु ढुवानी गर्न पाउने, भन्सार जाँच पास भएर निकालिसकेको वस्तु अनिवार्य रूपमा त्यही दिन भन्सार यार्डबाट निकाल्नुपर्ने व्यवस्था पनि लागू गरेको छ।
सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त विगत 17 वर्षदेखि इन्जिनियरिङ शिक्षामा समर्पित नेशनल कलेज अफ इन्जिनियरिङ सातो बाटो ललितपुरमा शैक्षिक सत्र 2074 को लागि भर्ना खुल्यो।
विषयहरू सिभिल, कम्प्युटर, इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेशन इन्जिनियरिङ।
अनलाइन फारम nce.edu.np भर्न सकिनेछ।
थप जानकारीका लागि
नेशनल कलेज अफ इन्जिनियरिङ 01-5151-387 www.nce.edu.np
NCE, क्वालिटी फर एक्सिलेन्स।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निफमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42-38-545
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईलाई फेरि स्वागत छ।
अब बाँकी खबर, धनुषामा करेन्ट लागेर नेपाल विद्युत प्राधिकरणका एक कर्मचारी घाइते भएका छन्। मिथिला बिहारी नगरपालिका 10 मा बिजुलीको पोलमा चढेर काम गर्ने क्रममा 11,000 भोल्टको तारमा छुँदा जनकपुरका जीवस मण्डल घाइते हुनुभएको हो। यसैबीच धादिङको बेनीघाट गाउँपालिकाको तल्लो ओरबाङमा विद्युतको पोल ढलेपछि जोखिम बढेको छ। विद्युत प्रवाह भइरहेको नाङ्गो तार भुइँमा लत्रिँदा करेन्ट लागेर दुर्घटना हुन सक्ने जोखिम रहेको छ। नाङ्गो तार भुइँमा लत्रिँदा स्थानीय बासिन्दालाई बाटो हिँड्न पनि डर भएको छ। पोल भाँचिएको 15 दिन भइसक्दा पनि विद्युत प्राधिकरणका कर्मचारी मर्मतका लागि नआएको स्थानीय बासिन्दाले गुनासो गरेका छन्।
डोटीको दिपायलमा रहेको समूह गाड जलविद्युत आयोजनाको सामान चोरी हुन थालेको छ। 2066 सालमा आएको बाढ़ी पहिरोले क्षति पुर्याएर 200 किलोवाट क्षमताको आयोजना व्यवहारिसी बनेपछि चोरिन थालेको हो। पावर हाउसमा क्षति पुगेपछि कर्मचारी पनि पिपल्लामा रहेको विद्युत सब स्टेशनमा सरेकाले आयोजनाको संरक्षण हुन सकेको छैन।
ठाउँ ठाउँमा पहिरो गएपछि जय पृथ्वी राजमार्ग अवरूद्ध भएको छ। राउडी बजार, जायल्या बगर, बगडा गाउँ लगायतका ठाउँमा पहिरो गएपछि सड़क अवरूद्ध भएको सुदूरपश्चिम बस व्यवसायी समितिले जनाएको छ। सड़क अवरूद्ध हुँदा चैनपुरबाट धनगढ़ी, काठमाडौँ, महेन्द्रनगर र डडेलधुराका लागि छुटेका गाड़ी बीच बाटोमै रोकिएका छन्।
सोलुखुम्बुको लुक्लामा रहेको तेन्जिङ हिलारी विमानस्थलमा मौसम खराबीका कारण गएको 8 दिनदेखि उडान प्रभावित हुँदा पर्यटक रोकिएका छन्। बाक्लो हुस्सु र लगातारको वर्षाका कारण बितेको 8 दिन यता उडान हुन नसकेको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख बच्चु नारायण श्रेष्ठले जानकारी दिनुभयो।
शेयर बजार परिसूचक नेप्सी आज सामान्य बढेको छ। नेप्सी आज 3.5 अङ्कले बढेर 1632.66 बिन्दुमा पुगेको छ। आज जलविद्युत, वित्त र उत्पादन तथा प्रशोधन समूहको परिसूचक घटे पनि बीमा, ब्याङ्क, विकास ब्याङ्क, होटल र अन्य समूहको परिसूचक बढेकाले नेप्सी बढेको हो। हिजोको तुलनामा आज 7 करोड़ कम अर्थात 71.5 करोड़ रुपियाँ बराबरको शेयर किनबेच भएको छ।
मेरो पनि भन्नु छ।
सांसदहरूले भारतीय पक्षले सम्झौता विपरीत सिमानामा बनाएका बाँधले नेपाली भूभाग डुबानमा परेको भनेको खबर हिजोको नेपाल दर्पणमा सुनेर सुमन मगर फेसबुकमा लेख्नुहुन्छ, भारतसँगका असमान सन्धि सम्झौताहरू खारेज हुनु पर्यो, भारतीय पक्षबाट सीमा क्षेत्रमा बाँध बनाउने काम अब रोक्नु पर्यो अनि जोखिमयुक्त ठाउँका बासिन्दालाई सुरक्षित ठाउँमा सार्नु पर्यो।
कविता श्रेष्ठ लेख्नुहुन्छ, भारतले सीमा क्षेत्रमा नेपाललाई असर पार्ने गरी बाँध बाँधेर चाबी चाहिँ आफूसँग राखेको छ, यसको मुख्य कारण हाम्रो सरकारले केही बोल्न नसक्नु पनि हो।
तर मोती प्रसाद अरियाल भन्नुहुन्छ, सरकारले यो गर्यो यो गरेन भनेर टिप्पणी र आलोचना गर्न त सायद धुर्मुस सुन्तली अनि उपराष्ट्रपतिका छोरालाई पनि आउँछ होला नि, तर उनीहरू आलोचनामा अल्झिएका छैनन्, निस्वार्थ सहयोगमा जुटिरहेका छन्। त्यसैले सधैँ सरकारको मुख नताकौं र सधैँ सरकारको कामलाई आलोचनाको विषय नबनाऊ।
अरियाल कमललाई सरकारले बाढ़ी पीड़ितका लागि राहत वितरण गर्न लागू गरेको एकद्वार नीतिले पीड़ितले राहत रकम पाउँछन् जस्तो लागेको छैन, त्यसैले उहाँ सोध्नुहुन्छ यो नीतिले समयमै राहत पाउलान् त।
अनि सात महिनादेखि कुवेतको अस्पतालमा रहेका भगीरथ चापागाईलाई नेपाल ल्याउन पैसा नपुगेको खबर उज्यालो अनलाइनमा पढेर मदन उप्रेतीले फेसबुकमा लेख्नु भएको छ, वैदेशिक रोजगार प्रवर्धन बोर्डमा अरबौं रूपैयाँ थन्किएको छ जुन विदेश आउनेले तिरेको कर हो, तर तिनै यस्तो अवस्थामा हुँदा उनीहरूको लागि त्यो पैसा खर्च गरिँदैन।
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ,
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू सुनिता पहरी र मदन पौड्याल। अब विदेशको खबर, वैज्ञानिकहरूले बिरूवाको पातमा नै पोलियो विरूद्धको खोप उत्पादन गर्न सकिने दावी गरेका छन्। अनुसन्धानमा संलग्न बेलायती अनुसन्धानकर्ताले बिरूवाको पातमा नै पोलियो विरूद्ध लगाइने खोप तयार पार्ने विधि सस्तो सजिलो र छिटो हुने दावी गरेका हुन्। वैज्ञानिकहरूले सुर्तीको बिरूवासँग मिल्दोजुल्दो गुण भएको बिरूवाको पातमा अनुसन्धान गरेका थिए। बिरूवाको पातमा पोलियो भाइरस संक्रमण गराएपछि बिरूवाको पातले त्यसको प्रतिरक्षामा भाइरस जस्तै पदार्थ तयार पार्ने र ती संक्रमित पातलाई पानीमा मिसाएर घोल बनाएर पोलियो विरूद्धको खोप निकाल्न सकिने वैज्ञानिकको दावी छ। यसरी निकालिएको खोपले जनावरमा काम गरेको अनुसन्धानकर्ताले बताएका छन्। पोलियो विरूद्धको खोपको विकल्प खोज्न विश्व स्वास्थ्य संगठनको आर्थिक सहायतामा यो अनुसन्धान गरिएको हो। यो अध्ययन पोलियोका लागि मात्र नभई अरू भाइरसबाट संक्रमण हुने रोगको उपचारको विधि अध्ययनका लागि पनि प्रभावकारी हुन सक्ने अनुसन्धानकर्ताको भनाइ छ। पोलियो उन्मूलनका लागि विश्वभर अभियान चलाइए पनि अझै उन्मूलन गर्न सकिएको छैन।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। अखिल नेपाल फुटबल संघ एन्फाले मंगिर 14 गतेदेखि ए डिभिजन लीग शुरू गर्ने निर्णय गरेको छ। आज बसेको एन्फा कार्य समितिको बैठकले दुई वर्षदेखि हुन नसकेको लीग मंगिर 14 गतेदेखि गर्ने निर्णय गरेको हो। 12 क्लबको सहभागिता रहने लीग 6 महिनासम्म चल्नेछ। बैठकले थ्री स्टार क्लबले एएफसी कपको छनौटमा खेल्न नपाएको विषयमा छानबिन गर्न 3 सदस्यीय समिति पनि गठन गरेको छ। वरिष्ठ उपाध्यक्ष मणि कुमारको संयोजकत्वमा दिनेश व्यञ्जनकार र गणेश बहादुर चन्द सदस्य रहेको समितिले दोषी पत्ता लगाई कार्यवाहीको सिफारिस पनि गर्नेछ। कार्यसमितिको बैठकमा अधिकांश सदस्यले एन्फाले आफ्नै खाताको रकम क्षतिपूर्ति दिन नपाउने र दोषीलाई कार्यवाही गर्नुपर्ने माग गरेपछि क्षतिपूर्ति दिने रकमको स्रोत खोज्ने सहितको जिम्मेवारी दिएर छानबिन समिति गठन गरिएको हो। छानबिन समितिले 10 दिनमा अध्यक्ष नरेन्द्र श्रेष्ठलाई प्रतिवेदन बुझाउनेछ र यसलाई विशेष साधारण सभामा लगिनेछ। बैठकले साधारण सभा अक्टोबर 9 तारिकमा र एन्फा कार्य समितिको चुनाव जनवरी 7 तारिकमा गर्ने निर्णय पनि गरेको छ। बैठकले काठमाडौँ, नवलपरासी र मकवानपुरमा एकैकोटा फुटबल मैदान बनाउने निर्णय पनि गरेको एन्फाले जनाएको छ।
र एसिया कप छनौटको तयारीका लागि जापान पुगेको नेपाली राष्ट्रिय फुटबल टोली दोस्रो मैत्रीपूर्ण खेलमा विजयी भएको छ। क्वानसाई गाइकोन विश्वविद्यालयको टोलीसँग भएको मैत्रीपूर्ण खेलमा नेपाल आज 2-1 विजयी भएको हो। यसअघि जापानी क्लब गाम्बा ओसाकाको 23 वर्ष मुनिको टोलीसँग नेपालले 1-1 गोलको बराबरी खेलेको थियो। नेपालले अझै 3 मैत्रीपूर्ण खेल खेल्नेछ। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिने लागेको छ। विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
बाढ़ी पीड़ितको उद्धार र राहतमा कमी कमजोरी भएको सांसदहरूको गुनासो, विस्थापितको अवस्था थाहा नहुँदा र सड़क बिग्रदा राहत पुर्याउन कठिन।
मंगिर 2 हप्ता एकै चरणमा दुवै चुनाव गर्न 3 दल सहमत, निर्वाचन आयोगसँग छलफल गरेपछि मिति तोकिने।
संविधान संशोधन विधेयक दफावार छलफलका लागि संसदमा पेश, विधेयकमा आइतबार मतदान गर्ने तयारी।
बिरूवाको पातमा नै पोलियो विरूद्धको खोप उत्पादन गर्न सकिने वैज्ञानिकहरूको दावी, सस्तो सजिलो र छिटो हुने भनाई।
र मंगिर 14 गतेदेखि ए डिभिजन लीग फुटबल शुरू गर्ने एन्फाको निर्णय।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै अर्जुन पोखरेल र मोहन पौडेल पनि बिदा हुन्छौ। नमस्कार।